कहिले हाँसे खुशी संग कहिले रोए आँसू संग कहिले हाँसे खुशी संग कहिले रोए आँसू संग यो मनमा चोट परे गुनासो छ आफैसँग यो मनमा चोट परे गुनासो छ आफैसँग
नेपालको साहित्य कला तथा संस्कृतिको फाँटमा उदीयमान व्यक्तित्वहरूसँग कुराकानी गर्ने क्रममा यस पटक हामीले निम्त्याएका छौं गीतकार पद्मा लिङ्खा मगर। 2030 पौष 10 गते मामलिङ 4 सोखमा सभामा जन्मनु भएकी पद्मा लिङ्खा मगरले अर्थशास्त्रमा स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गर्नु भएपछि केही वर्षदेखि हाल अमेरिकाको न्यूयोर्कमा बस्दै आउनु भएको छ। उहाँको पहिलो गीतीय एल्बम 2070 सालमा नजर नामको एल्बम प्रकाशित भएको थियो। यसरी उहाँका प्रचलित गीतहरू तथा श्रोताहरूले मन पराएको आधारमा हामीले उहाँसँग केही खसखस राख्ने जिज्ञासाले उहाँलाई खसखस .com निम्त्याएका छौं। पद्मा लिङ्खा मगरजी, तपाईँलाई खसखस .com स्वागत छ।
धन्यवाद हजुर, नमस्कार। खसखस परिवारलाई यो अवसरको लागि हार्दिक धन्यवाद भन्न चाहन्छु, साथै सम्पूर्ण श्रोताहरूमा पनि मेरो नमस्कार।
हजुर, धन्यवाद। हामीले यो कार्यक्रम शुरू गर्दाखेरि तपाईँको गीत कहिले हाँसे खुसीसँग कहिले रोए आँसुसँग हामीले सुनाइहाल्यौं, त्यही गीतबाट हामीले यो कार्यक्रम शुरू गर्यौं। चोट दिनेसँग गुनासो नगरे आफैसँग किन गुनासो, किन यस्तो गीत?
अब यो अलिकति भनौँ न दुःखद गीत भए पनि किन अरूलाई यसमा चाहिँ हरेक कुरामा पोजिटिभ हुनुपर्छ भन्ने मेरो खास त्यो सन्देश दिन खोजेको हो। यसमा चाहिँ त्यही भएर जे हुन्छ भनौँ न, अब हाम्रो नेपालीको चाहिँ अब भाग्यलाई दोष भन्ने पनि एउटा छ, त्यही अनुसार मैले चाहिँ अरूलाई दोष दिनुभन्दा हरेक कुरा बरु आफैलाई दोष भयो भने एउटा अलिकति भनौँ न सकारात्मक सन्देश जान्छ भन्ने हिसाबले यो त्यसरी रचेको थिएँ मैले।
सकारात्मक भनेपछि सकारात्मक सोचको परिणाम भयो यो गीत त्यसो भए?
हजुर हजुर, जस्तै एउटा म चाहिँ भनौँ न अब नेपालदेखि यहाँसम्म आयो, यहाँ भएर अब सधैँ उता मिस भइरहने, वास्तवमा हामी यहाँ अलि धेरै दुःख लाग्छ, परिवारहरू उता हुनुहुन्छ, हामी यहाँ छौँ, दुःख लाग्छ त्यसमा पनि। तर यो त अब एक किसिमले हाम्रै चोइस हो, हामी जान सक्थ्यौँ, अब हामी यहीँ बस्छौँ, हामी कसलाई दोष दिने त, त्यो किसिमले पनि हो, त्यसको दोष चाहिँ हामी दोषी चाहिँ हामी आफै नै छौँ भनेर त्यसरी त्यस्तो हिसाबले आएको थियो गीत चाहिँ।
तपाईँले एउटा अन्तर्वार्तामा के भन्नुभएको छ भने सुरुमा साहित्यिक यात्रा चाल्दाखेरि कविता लेखनबाट सुरु गर्नुभयो, कविता लेखनबाट साहित्यिक यात्रा थाल्नुभएको, तपाईँ अहिले गीतकार भएर गीती एल्बम नै निकाल्नुभयो र दुई तिनवटा गीती एल्बमहरू अझ पनि बजारमा आउने छन्, त्यसको बारेमा हामी पछि कुरा गरौँला। तर साहित्यमा कवितामा बाट पाइला चालेको तपाईँ साहित्यमा अहिले गीतकार भन्दाखेरि चाहिँ कस्तो अनुभव गर्नुहुन्छ?
मैले चाहिँ कविता भने चाहिँ सानो बच्चा हुँदा लेख्थेँ मैले, अब बच्चामा चाहिँ स्कुलमा सरहरूले लेख साहित्य गोष्ठी छ भन्नुहुन्थ्यो, अनि म चाहिँ त्यहीँ स्कुलमा त्यहीँ लेखेर यसो बुझाइदिन्थेँ, त्यो हामी सहभागी हुन्थ्यौँ त्यो बेला। अनि जब मैले स्कुल सिध्याएँ त्यसपछि चाहिँ खास कविताहरू मैले लेख्न छोडेँ, अगाडि पनि खासै धेरै लेख्ने त होइन, अब लेख्नुपर्छ भनेर लेख्ने होइन कि, लेख भन्नुभएको बेला लेख्ने अलिक त्यस्तो खालको थियो बच्चामा। अनि जब गाउँबाट काठमाडौँ आएपछि चाहिँ अब यो काठमाडौँको माहौलमा अब हामी गाउँबाट आएको मान्छे मैले लेख्न पनि छोडेँ, त्यसपछि कसैले लेख पनि भन्नु भएन, अनि त्यो माहौलमा पनि परेन, त्यो भएर छोडेँ। मैले धेरै भएको छैन गीत लेख्न थालेको, 2012 सनदेखि लेखेको हो, अहिले चाहिँ अब जे होस् गीत लेखेर मलाई सन्तुष्टि मिलिरहेछ, अहिले चाहिँ प्राय चाहिँ म गीतै लेख्छु, गीत गजल लेख्छु अहिले चाहिँ।
भनेपछि यो गीतहरू नजरमा भएका जति 7 गीतहरू छन्
हजुर
सबै 2012 भनेपछि यो 2-3 वर्ष पछिका मात्रै गीत हुन् त्यसो भए?
सबै हजुर, 2-3 वर्ष पछिको मात्रै। यो चाहिँ हाम्रो यसमा पनि यो हाम्रो झुम्लाबाङ भिलेज फाउन्डेसन छ, अनि मैले चाहिँ कविता अलिअलि त्यसरी लेख्थेँ, अनि गीत जस्तो पनि कोही थिएँ, प्रायःसम्म चाहिँ यो पद्य कविता लेख्थेँ गद्य भन्दा पनि, अनि अलिअलि गीत जस्तो पनि हुन जान्थ्यो। अनि मेरो श्रीमानले चाहिँ रेकर्ड एउटा गराउनु भयो भनौँ न, उहाँले नै अगाडि सरेर गराउनु भयो, त्यसपछि चाहिँ मलाई थाहा नदिकन गराउनु भयो वास्तवमा, अनि त्यो पछि चाहिँ मलाई मन परेपछि चाहिँ ल यसरी हुँदो रहेछ त अब गीत लेख्दा हुन्छ भन्ने, यो हाम्रो गाउँको लागि लेखौँ न त, योबाट सहयोग गरौँ न गाउँलाई, अब अरू सहयोग त छँदैछ, यसरी पनि गरेर हेरौँ न भन्ने लागेर चाहिँ यसरी सुरु गरेको हामीले।
त्यसो भए अर्को कुरा, अब तपाईँले यो गीत जति लेख्नुभयो 2012 यता एउटा सुरुमा रहरले लेख्नुभयो, बाँकी गीतहरू चाहिँ ढुङ्गाबाङ गाउँको विकासको लागि सहयोगको लागि भने चाहिँ गीतहरू रचना गर्नुभयो त्यसो भए?
हजुर, पहिलो कन्सेप्ट चाहिँ त्यही नै भयो। अब यो अलिक लेख्न लेखेको राम्रै सुनिँदो रहेछ भने त यो यसरी गरौँ न भन्ने हिसाबले चाहिँ नजर एल्बमको कन्सेप्ट नै त्यहीँबाट
राम्रो विचार गर्नुभएको रहेछ।
हजुर, थ्याङ्क यू। यसमा चाहिँ अनि सबैले सहयोग गर्नुभयो। अब भनौँ न म्युजिसियन राजेश थापाले धेरै सहयोग गर्नुभयो, उहाँप्रति एकदम आभारी छु। जस्तै थापाज्यूप्रति, त्यस्तै निष्ठा म्युजिकको व्याकुल मायालज्यूले पछि
सिमोन नगर एल्बमको बारेमा हामी अलिकति पछाडि कुरा गरौँ।
हजुर,
अब अहिले एकछिन तपाईँको गीतीय रचनाको बारेमा, अब कारण जस्तो भए पनि जे भए पनि त्यो गीत र गजलका बारेमा एकछिन कुरा गरौँ हामी, हुन्न?
हजुर,
तपाईँको यो नजर एल्बममा गीत र गजल पनि छन्। गीत र गजल दुवै छन् है?
त्यसमा चाहिँ गीत मात्रै छ।
गीत मात्रै छ, गजल छैन?
हजुर, गजल छैन।
हजुर, तर गजल सङ्ग्रह निकाल्ने तर्फमा त हुनुहुन्छ होइन?
गजल सङ्ग्रह चाहिँ बुक निकाल्दैछु मैले। अब
बुक निकाल्दै हुनुहुन्छ?
हजुर।
त्यसो गीत के हो तपाईँको लागि?
गीत चाहिँ मेरो लागि अब भनौँ न यो गीत भन्ने अब दुःखमा पनि सुनिन्छ, सुखमा पनि सुनिन्छ। हामीले जे भोगेको छौँ, जे देख्छौँ, एउटा भनौँ न अब साहित्यको एउटा भाग हो, जसमा चाहिँ समाजको दर्पण देखिन्छ, आफ्नो फिलिङ्सहरू पोखिन्छ। त्यो रूपमा लिएको छु मैले।
तपाईँको लागि गीत लेखेपछि मात्रै गीत हुन्छ या त्यहाँ सङ्गीत र आवाज थपिएपछि गीत हुन्छ?
गीत चाहिँ खासमा अब लेखिन्छ, जति लेखिन्छ त्यति रेकर्ड गर्न सकिँदैन। अब आर्थिक रूपले पनि भनौँ अब सम्भव हुँदैन, जति लेख्छ त्यति रेकर्ड गर्न नसकेपछि। अहिले त अझ झन् म्युजिक भिडियोको चलन आएको छ धेरै, सुन्ने पनि धेरै कम छन् अहिले। सोच भन्दा 10 गुणा बढी हुनुहुन्छ भनौँ न अहिले अब गीत क्षेत्रमा। त्यो भएर चाहिँ अब गीत वास्तवमा लेखनमा पनि गीतै हो र यसलाई जीवन्त दिने काम चाहिँ सङ्गीत भरेपछि हुन्छ। मैले त्यसरी लिएको छु।
महत्व सबैभन्दा महत्वपूर्ण अङ्ग के हो त गीतमा? अब तपाईँले गायन गायकलाई लिनुहुन्छ, सङ्गीतलाई लिनुहुन्छ, लेखनलाई लिनुहुन्छ, कसरी हेर्नुहुन्छ?
यो चाहिँ एउटा मैले चाहिँ त्रिवेणीको आधारमा लिन्छु। जस्तै लेखेर मात्रै पनि अब भनौँ न गीत अपुरा अब पुरा हुँदैन, त्यसपछि अब म्युजिक मात्रै भरेपछि पनि अब हुँदैन। अब गीत लेखन सङ्गीत त्यसपछि गायन यसको सँगसँगै नै हुनुपर्छ भन्ने लाग्छ मलाई। भनौँ न एउटा ओदानको जस्तै एउटा खुट्टा बिना ओदान हुँदैन, दुइटा खुट्टाले मात्रै हुँदैन। यस्तै नै लिएको छु मैले गीत लेखन सङ्गीत र गायनलाई।
त्यसो भए गीतले पूर्णता पाउनको लागि लेखन पछि सङ्गीत र सङ्गीत पछि गायन आवाज भरेपछि एउटा पूरा गीत बन्ने भयो भन्ने कुरा तपाईँको भनाइ होइन र जसलाई तपाईँ त्रिवेणीको नाम दिनुभयो?
हजुर, पूर्ण गीत चाहिँ त्यहाँबाट हुन्छ, गीत चाहिँ लेखनबाट त्यहाँ गएर पुरा हुन्छ भनौँ न।
तपाईँले एउटा अन्तर्वार्तामा के पनि भन्नुभएको थियो भने यो साङ्गीतिक क्षेत्रमा लागिसकेपछि कस्तो अनुभव गर्नुभएको छ भन्ने प्रश्नमा तपाईँले यस क्षेत्रमा म नयाँ छु भन्नुभयो, तर यो एल्बम निस्किएको झन्डै 1 वर्ष भइसक्यो होइन?
हजुर।
अब त केही अनुभव गर्नुभयो होला, कस्तो लागिरहेछ यो साङ्गीत क्षेत्र कस्तो रहेछ त?
बडा रमाइलो लागिरहेको छ भनौँ न। पहिले पहिले अब जस्तै मैले गीत सुन्थेँ, सानैबाट गीत सुन्थेँ, अनि गीत ओहो यस्तो गीत कसरी त अब जोसुकोले लेख्न सकिन्न होला जस्तो लाग्थ्यो। अनि त्यही भएर पनि मैले गीत रेकर्ड गर्नलाई अलिक हिचकिचाउँथेँ भनौँ पहिले। अनि जब एउटा गीत चाहिँ रेकर्ड भइसकेपछि ओहो ठिकै लाग्यो भनौँ न, अब सन्तुष्ट त अब आफ्नो कामबाट प्राय भइन्न, अझ राम्रो गर्न पाए हुन्थ्यो भन्ने सबैलाई हुन्छ। त्यसमा पनि मेरो त पहिलो स्टेप अब मैले लेखेको गीत यसरी गाउन मिल्छ होला जस्तो नै लाग्दैन थियो भनौँ न। त्यो बेला चाहिँ अब एउटा गीत चाहिँ यसो अलिअलि म्युजिक भएर गाएर अब दीपक लिम्बुजीले गाउनु भएको थियो राजेश थापाको सङ्गीतमा, उहाँहरूले यस्तो राम्रो गरिदिनु भयो, म एकदम सिकार हो। अनि अब म्युजिसियन राजेश थापाज्यू अनि दीपक लिम्बुज्यूले उहाँहरूले भएपछि त म्युजिक र गायन भएपछि त एकदम राम्रो लाग्यो। त्यसपछि चाहिँ मैले ओहो हुँदो रहेछ अब कोसिस गरेपछि भनेर यसरी लेख्न थालेको हो मैले चाहिँ। अहिले चाहिँ जे होस् लेख्नु पर्यो भने लेख्न सकिँदो रहेछ, अब भने सोचे जस्तो नहोला तर अब यसो सुन्न लायक हुँदो रहेछ अझ राम्रो गरौँ भन्ने त्यही लाग्छ मलाई।
तपाईँले गीतहरू लेखेर कति हराए कति राग बिलाए पनि भन्नुभयो र कति तपाईँका गीतहरू चाहिँ जुन जति नगरमा निस्केका छन् ती गीतहरू चाहिँ नि तपाईँको श्रीमान दुर्लभजीले चाहिँ नि संकलन गरेर राख्नु भएको थियो पनि भन्नुभएको छ कतै अन्तर्वार्तामा।
हजुर
यो कुरोमा अलिकता थप केही भन्नुहुन्छ?
यो मैले चाहिँ लेख्दै भने मैले प्रायः चाहिँ पद्य कविताको रूपमा लेख्थेँ, गीत भनेर लेख्दैन थिएँ मैले, कविता भनेर लेख्थेँ। अनि त्यसमा चाहिँ उहाँले अब उहाँ पनि गीत सुन्नुहुन्छ एकदम, अनि गीत यसो बन्छ जस्तो लागेको थियो उहाँले सुरु गर्नुभयो। अनि मैले लेखेको कविता चाहिँ सबै समेटेर राखिदिनुहुन्थ्यो, मैले चाहिँ लेख्छु भनेर अब संकलन गर्ने लेख्ने भनेर होइन, यसो आफ्नो हो कि के आउँथ्यो लेख्थेँ अनि कता राख्थेँ, अब त्यस्तै हुन्थ्यो मेरो, कहिले पनि राख्दैन थियो मैले, उहाँले राखिदिनु हुँदो रहेछ। अनि पछि जब मैले चाहिँ अलिकति अब लेखनमा अलिकति चढ ओहो लेख्नु पर्ने रहेछ राख्नु पर्ने रहेछ भन्ने लाग्यो, अनि उहाँले चाहिँ संकलन गरिदिनु भएको थियो एक एक पेज कता कताबाट राखिदिनु भएको थियो, पछि निकालेर दिनुभयो मलाई भनौँ न। अनि त्यसपछि चाहिँ कहिले हाँसे कहिले उहाँ दीपक लिम्बुजीको चाहिँ उहाँले त्यो पहिलो गीत चाहिँ त्यसरी नै भएको हो, त्यो गीत चाहिँ उहाँले त्यो सँगाल्नु भएको पानाबाटै हो।
तपाईँको श्रीमान त नाम पनि दुर्लभ, काम पनि दुर्लभै गर्नुहुन्छ है,
मेरो लागि एकदमै हो,
होइन हाम्रो लागि पनि भयो, उहाँले यो काम नगर्नु भएको सायद हामीले यो गीत सुन्न त पाउँदैन थियौँ कि के त
पक्कै हुँदैन
थियो, दुर्लभै गर्नुहुँदो रहेछ। हाम्रो तर्फबाट उहाँलाई धेरै धेरै धन्यवाद भनिदिनु होला है।
धन्यवाद दाजु। अनि त्यसपछि चाहिँ लेख न तिमीले लेखेको गीत तिमीलाई नै मन पर्दो रहेछ त रेकर्ड गरेपछि भन्नुभएपछि मैले, अनि त्यसपछि अरू गीत चाहिँ प्रायः भनौँ न पहिले पहिलेको कोही कोही थिमहरू त्यो बटुलेर त्यो गीत बाहेक अरू चाहिँ पछाडि लेखेको गीत हो, त्यो चाहिँ अलिकति परिमार्जन मात्रै गरेको मैले भनौँ न सम्पादन गरेको थोरै, त्यो कहिले हाँसी खुसीसँग भन्ने चाहिँ पुरानै गीत हो मेरो। त्यसपछिको गीत चाहिँ एल्बमको कन्सेप्ट आएपछि लेखेको।
अब एकछिन हामीलाई नजरको बारेमा, नजर एल्बमको बारेमा छोटकरीमा सबै कुरा अटाउने गरी चाहिँ श्रोताहरूलाई जानकारी हुने किसिमले भन्नुहोस् त।
सङ्गीत यसमा चाहिँ राजेश थापाज्यूले एकल सङ्गीत गर्नुभएको छ, अनि यसमा नजरबाट टाढा भाग्यो भनेर स्वरूपराज आचार्यज्यूले गाउनु भएको छ, यो चाहिँ एउटा भनौँ न ट्रेजेडी गीत छ। अनि अर्को सागर भनेर गहिरोमा दिन्छु तिमीलाई भन्ने दीपक लिम्बुज्यू र अनु पन्तज्यूले गाउनु भएको छ, यसमा चाहिँ अलिकति अब न्यु कपल अनि रोमान्टिक टाइपको छ, एकदम सक्दै भनौँ न यस्तो लेख्न दिन खोजेको, अब कतिको सकेँ अब यो चाहिँ श्रोताहरूले छुट्याउने कुरा हो, अनि न्यु कपल उहाँहरूको उमा चाहिँ यसरी कन्सेप्टले बनाएको हो। अनि अर्को चाहिँ मायाको तरङ्ग, यो चाहिँ अलिकति थोरै राजेश सरले नै अलिकति मोडर्न टच दिउँ है भन्नुभएर हुन्छ भने चाहिँ राजेश पाइन्द्र राईज्यूले नै गाउनु भएको छ यो, अनि यो चाहिँ थोरै पप फ्लेभरको छ भनौँ छ। अनि कहिले हाँसेँ खुसीसँग यो सुनाइहाल्नु भयो दीपक लिम्बुज्यूकै हो, यसमा चाहिँ यही हो आफ्नै चाहिँ अब जति गाह्रो भयो जे गुनासो हुन्छ आफैसँग छ अरूलाई किन ब्लेम गर्ने भन्ने खालको सकारात्मक सन्देश दिन खोजेको छु। अनि तिम्रो मुहार भन्ने चाहिँ अन्जु पन्तले गाउनु भएको छ, यसमा नै ट्रेजेडी गीत छ, यो चाहिँ एउटा प्रेमिकालाई अथवा श्रीमतीलाई श्रीमान प्रेमी अथवा श्रीमानले धोका दिएको यस्तो भावमा छ। अनि अर्को मेरो संसार तिमी नै हो भन्ने छ, रिमा गुरुङज्यूले गाउनु भएको छ, रिमा गुरुङ होलाज्यूले, यसमा चाहिँ अब श्रीमान श्रीमतीको एउटा भरोसा विश्वास यस्तै पोखेको श्रीमान प्रति भनौँ नेपाली कल्चरमा धेरै हजुर यस्तो खालको छ। अनि अर्को विश्वमा आज स्वतन्त्र भन्ने छ, यो चाहिँ एउटा स्वदेश गान, यसमा गाउनु भएको छ उदय सतनज्यू र सङ्गीता राणाज्यू उहाँले गाउनु भएको छ, यही नै हो सातवटा गीत छ।
अनि यो नजर एल्बम रेकर्डिङ कहाँ भएको, सबै काठमाडौँमै भएको हो कि?
यो सबै रेकर्ड सब काठमाडौँमै भएको हो अनि यसमा डबिङ चाहिँ सिङ्गापुरमा गएर ल्याइयो यसमा चाहिँ निष्ठा म्युजिक राष्ट्रिय गणको रचयिता डाक्टर माइलाज्यूले सबै उहाँले अब त्यतिकै गरिदिनु भयो भने सबै आफूले नाच नराखेर भने सबै एउटा सहयोग मात्रै गर्नुभयो उहाँको कम्पनी मार्फत उहाँले सकेसम्म सहयोग गर्नुभयो त्यो हो अनि यो बिक्रीको लागि चाहिँ यसमा चाहिँ फेरि स्वदेशी विदेशी सबै साथीहरूले भनौँ अनि यो अस्ट्रेलिया अमेरिका युके अफगानिस्तान मलेसिया दुबई अनि छ सातवटा देशमा यसरी बिक्री भयो अनि नेपालमा केही अनि बाहिर चाहिँ अब यही हो हामीले चाहिँ फाउन्डेसनको लागि भनेको चाहिँ कसैले अब आफ्नो खुसीले 10 रुपियाँभन्दा बढी पनि दिनुभयो अनि मैले अब यहाँ भनौँ न यता भयो अनि मेक्सिको यतातिर पनि लानुभएको थियो अनि उहाँहरूले चाहिँ अब
भनेको अर्थ यो म्युजिक एल्बम तपाईँले बिक्री मात्रै गर्ने होइन कि यो म्युजिक एल्बमबाट उठेको पैसा सबै झुम्ला वाङ फाउन्डेसनमा जाने भयो
है जति आउँछ जे दिनुहुन्छ एकजनाले चाहिँ यो हाम्रो काम देखेर चाहिँ स्कुलको लागि पनि दिनुभयो छुट्टै एकजना साथीले चाहिँ ल $500 यो चाहिँ मेरो म्युजिकको लागि छुट्टै भयो यो चाहिँ स्कुललाई है तिमीहरूको बच्चा हामी स्कुल पनि काम गर्दैछौँ भनेर थाहा पाएपछि स्कुलको बच्चाहरूको लागि भनेर
स्कुललाई यो खसखस.com सुनेर हाम्रा श्रोताहरूले पनि केही सहयोग गर्नु होला तपाईँको झुम्लाबाङ फाउन्डेसनको लागि होइन हामी त्यसको झुम्लाबाङ फाउन्डेसनको बारेमा एकछिनपछि कुरा गरौँला तर त्योभन्दा अगाडि हामी चाहिँ एउटा गीत सुनौ तपाईँको रोजाइमा एउटा गीत सुनौ अघि हामीले सुरुमा हाम्रो रोजाइमा एउटा गीत सुरुबाट सुरु गर्यौं कार्यक्रम अब तपाईँको रोजाइमा एउटा गीत सुनौ अनि हामी कार्यक्रम अगाडि बढाउँला
हजुर हस् दाजु थ्याङ्क यू मैले चाहिँ सागर भन्दा गहिरो 2 नम्बरको सुनाउन त
सागर भन्दा गहिरो श्रोताहरू यो गीत सागर भन्दा गहिरो गीत हाम्रो गीतकार पद्मलिङ्खा मगरकै सिफारिसमा र फरमाइसमा सुनौ
तिमीलाई जीवन को शीतल मेरो छाया तिमीलाई
गंगा जस्तो चोखो माया तुमसे तिमीलाई गंगा जस्तो चोखो माया तुमसे
मिठो गीत पछि अब हामी एकछिन तपाईँको मनपर्ने फरमाइसी गीत त सुन्यौं सागर भन्दा भन्ने गीत तर पनि यस एल्बममा भएका सातवटा गीतहरूमा एउटा भनौँ न संगीतको हिसाबले लेखनको हैसियतले र गायन स्वरको हैसियतले सबैभन्दा मनपर्ने गीत कुन हो
मलाई अब संगीत सबैमा राम्रो छ छुट्टो छुट्टै फ्लेभरको एकदम राम्रो दिनुभएको छ हाम्रो संगीतकार राजेश थापाज्यूले अनि संगीत सबै राम्रो लाग्छ यसमा पनि सबभन्दा मलाई यो सागरभन्दा गहिरो कसरी यो चाहिँ मलाई सबै राम्रो लाग्दा लाग्ने नि अझ राम्रो लाग्छ
मलाई
हजुर त्यो लाग्छ अनि शब्दको हिसाबले चाहिँ म एउटा सरेश कान मनपर्ने भएकोले एकदम अब एकदम राम्रो त छैन मैले भनिहालेँ म सिकारु हो अनि यसमा विश्वमा आज स्वतन्त्र भूमि यो राम्रो लाग्छ मलाई चाहिँ शब्दको हिसाबले चाहिँ
धन्यवाद प्राय सन्तान यस्तो कुरा सोद्धाखेरि चाहिँ हामीले यस्तो प्रश्न गर्दैन मेरो यो सबै सन्तान एउटै हो भन्थे होइन तर तपाईँले चाहिँ प्रष्ट कुरा गर्नुभयो हामी यसको लागि प्रशंसा गर्छौँ धन्यवाद भन्छौँ
यसो मैले के भने अब लेखिसकेपछि ओहो यसरी गर्दा राम्रो हुने रहेछ भनेर मलाई हरेक गीतमा भइरहेछ अनि मैले त्यतिकै अब सुरुमा अब एउटा गर्नु पर्थ्यो मैले धेरैवटा लेखेर छान्दा राम्रो हुन्थ्यो होला तर मैले त अब ल यो रेकर्ड भएपछि अर्को लेखौँ यसरी सरासर लेखेर थोरै समयमा सिद्ध्याएको हुनाले धेरै कमजोरीहरू म आफैले नै देख्छु भने अब अग्रजहरूले त अवश्य धेरै देख्नुहुन्छ यहाँ
मैले अघि पनि भने यो कार्यक्रमको तपाईँको परिचयमा विन्ध्यवासिनी अवार्ड 2071 पाउनुभयो तपाईँको पहिलो एल्बम नजरले नै सर्वोत्कृष्ट महिला गीतकार भनेर पाउनुभयो यो विन्ध्यवासिनी अवार्ड के हो र यो कसरी तपाईँ यसमा चाहिँ आबद्ध हुनुभयो केही भनिदिनुहुन्छ हाम्रो श्रोताहरूलाई
यसमा चाहिँ अब उहाँहरूले यो पाँचौ रहेछ जिन्दे बसिने अवर मैले पनि पहिले नाम त सुनेको हो तर अब यो लाइनमा म अब भनौँ न त्यति परिचित थिएन मेरो पहिलेको गीतहरू पनि थिएन त्यो भएपछि अब यो नजर निस्केपछि चाहिँ अनि त्यो थाहा पाएपछि अब यो गर्नुहोस् न भन्नुभयो त अनि ल न त भनेर राखेँ तर मैले चाहिँ अब आशा चाहिँ गरेको थिइनँ अब ल रहेछ ठिकै छ नि त भनेर गरिदिनु भएको रहेछ उताबाट अनि हुन्छ नि त भनेर अनि पछि नोमिनेसनमा पऱ्यो नोमिनेसनमा परेपछि चाहिँ मलाई मेरो गीत पनि परेछ जस्तो लाग्यो तर त्यसैमा म सन्तुष्ट थिएँ जति पनि भनौँ अब सबैले माया गरिदिनु भएको छ सपोर्ट गरिदिनु भएको छ हाम्रो गाउँको लागि पनि धेरै गरिसक्नु भएको छ जसले जहाँबाट जसरी हुन्छ गरिराख्नु भएको छ अहिले हजुरले पनि त्यही गरिदिनु भयो अनि साथीभाइ सबै सहयोग गर्नुभएको त्यसमा म एकदम सन्तुष्ट थिएँ त्यसमा पनि अब अवार्ड मनोनित भएपछि अझ खुसी लाग्यो खुसी नै करिब होइन अनि त्यसमा अनि अनि पछाडि फेरि अब छनौटमा पनि पर्दा चाहिँ अब सर्वोत्कृष्ट छनौटमा पर्दा चाहिँ धेरै खुसी लाग्यो
हाम्रो बधाई छ हाम्रो तर्फबाट तपाईँलाई ढिलै भए पनि बधाई छ पहिलो एल्बममा नै सर्वोत्कृष्ट महिला गीतकार भनेर पुरस्कृत हो अब यो नजरका गीतहरू अनलाइनमा पनि सुन्न मिल्छ अथवा चाहिँ भनौँ न नजर एल्बम कसैको हातमा परेको छैन भने हाम्रो श्रोताहरूले त्यो गीत कसरी सुन्ने
यो गीत चाहिँ अहिले विन्ध्यवासिनीबाटै विन्ध्यवासिनी म्युजिकबाट नै सुभाष रेग्मीज्यूले चाहिँ जुग बक्समा राखिदिनु भएको छ त्यहाँबाट पनि सुन्न सक्नुहुन्छ
त्यसको लागि सर्फिङ पैसा तिर्नुपर्छ होला नि पक्कै पनि
पर्दैन फ्री हो विन्ध्यवासिनीको लिङ्कमा गएर फेसबुकमा त्यहाँबाट सुन्न सकिन्छ अनि म्युजिक भिडियो पनि छ दुईवटा सागर भन्दा गहिरो माया दिन्छु तिमीलाई अनि अर्को नजरबाट टाढा भाग्यो यो दुईवटा म्युजिक भिडियो पनि छ हजुरहरूले युट्युबमा सुन्न सक्नुहुन्छ
भनेपछि अनलाइनमा सुन्न सकिने रहेछ भन्ने कुरो थाहा भयो
हजुर सुन्न सकिन्छ
अब तपाईँको आउने मैले अघि परिचयमा पनि भने तपाईँको दुईटा एल्बम तिनवटा एउटा संग्रह र दुईटा एल्बम आउँदैछ भनेर भनेको थिएँ यसबारेमा अलिकता छोटोमा जानकारी दिनुहुन्छ हाम्रो श्रोताहरूलाई
हजुर मेरो गीत एल्बम चाहिँ एउटा आउँदैछ अब नजर टू आउँदैछ अनि त्यसमा चाहिँ एउटा गीती संग्रह बुक र गजल संग्रह बुक आउँदैछ यो अब केही महिनाभित्र नै आउँदैछ नयाँ वर्ष भन्दा अलिक पछि
भनेपछि यो 2071 साल भित्रै
2072 आउँदैछ 72 भनेको सुरुमै भनौँ
न हाम्रो शुभकामना छ तपाईँको यस प्रकाशनको लागि पनि सफलता पाओस्
धन्यवाद
अब हामीले सबैभन्दा तपाईँलाई अर्को कुरा के गर्नु भएको छ दुईवटा पुण्य काम सँगसँगै गर्दै जानुभएको छ अहिले तपाईँले भनिहाल्नुभयो झुम्लावाङ आफ्नो जन्मस्थलको लागि सहयोगको लागि भनेर गीतै लेखेर चाहिँ एल्बम निकाल्नुभयो र यो एल्बमबाट बिक्री भएका सबै पैसाहरू त्यही फाउन्डेसनमा गइरहेको छ होइन
हजुर त्यही गएको छ मेरो चाहिँ कर्मथलो जन्मथलो चाहिँ मामलिङ शङ्ख सभा हो अनि कर्मथलो चाहिँ त्यहाँ मेरो श्रीमान दुर्लभजीको घर चाहिँ त्यहाँ हो अनि त्यही काम गर्दैछु
फाउन्डेसनको बारेमा अलिकता हाम्रो श्रोताहरूले हुन सक्छ तपाईँलाई त्यहाँनिर होस्टेलमा हिँसे गर्ने साथीहरूलाई श्रोताहरूलाई रहर लागिहाल्ला अलिकता श्रोताहरूलाई छोटो नै भनिदिनुहुन्छ यो झुम्लावाङ तपाईँको फाउन्डेसनको बारेमा
यो फाउन्डेसन चाहिँ यो मेरो कर्मथलो हो यो रुकुमको एउटा दुर्गम गाउँ हो झुम्लावाङ नाम हो त्यही भएर हामीले त्यहीँबाट चाहिँ झुम्लावाङ भिलेज फाउन्डेसन भनेर नाम राखेको छौँ अनि यसको स्थापना चाहिँ झुम्लावाङमा जो हुनुहुन्छ अनि झुम्लावाङबाट जो बाहिर गएर बसोबास अथवा रोजगारी अध्ययनको सिलसिलामा कोही देश विभिन्न ठाउँमा साथै त्यहाँभन्दा बाहिर विदेशमा जस्तो हामी यहाँ छौँ यसरी बसिराख्नु भएको छ उहाँहरू सबै मिलेर 2066 साल मङ्सिर 3 गते चाहिँ यो गाउँ यसमा जुम्ला बाङ गाउँ संस्थापना भनेर एउटा संस्था स्थापना गरेका छौँ अनि यसको मुख्य उद्देश्य चाहिँ दिगो विकासको क्षेत्रमा उदाहरणीय काम गरेर नमुना गाउँ बनाउने त्यस्तै हाम्रो जस्तै दुर्गम गाउँहरूलाई पनि प्रेरणा दिने र उहाँहरूसँग सहकार्य गर्ने वातावरण बनाउने भन्ने हाम्रो सोच हो यसमा चाहिँ यसको लागि चाहिने पूर्वाधारहरू विकासको पूर्वाधारहरू शिक्षा स्वास्थ्य सामाजिक आर्थिक सांस्कृतिक वातावरण विभिन्न विकास बीचको अन्तर सम्बन्धहरू अध्ययन गर्दै त्यही अनुसार परियोजना तर्जुमा गरेर तिनीहरूको कार्यान्वयन गर्ने अभियानमा हामी लागिरहेका छौँ त्यहीमा भौगोलिक दुर्गा धेरै टाढा भए पनि सृजनात्मक ढङ्गले कसरी लाग्न सकिन्छ त भनेर सोच गर्दा गर्दै अब यो नजर एल्बम चाहिँ यसरी आएको भनौँ न
झुम्लाबाङ फाउन्डेसनको अरू आमदानी के के हुन् आमदानीका स्रोतहरू
यसमा चाहिँ हामीले अब अरू साथीहरूलाई भन्छौँ हामीले बाहिर कहीँ कहीँ फन्डिङ एजेन्सी कतै भयो भने हामीले
मात्रै नै स्रोत भयो आमदानीको
हजुर अनि यो पनि हो त्यसपछि अरू चाहिँ यहाँको हामीले जे जे काम गरिरहेको छौँ त्यहाँको जो गाउँमा बस्नुहुन्छ उहाँहरूले काम गर्नुहुन्छ जस्तै हामीले भवनहरू तिनवटा भवन बनाउँदैछौँ एउटा चाहिँ स्वास्थ्य केन्द्र बनायौँ अनि अर्को भने स्कुल भयो अहिले प्रावि मात्रै छ त्यहाँ अनि त्यो प्राविलाई चाहिँ अब हामीले निमाली महादीमा लाने गर्दैछौँ एउटा भर्खर अस्ति असारमा सम्पन्न भयो असार साउनमा सम्पन्न भयो भनौँ न तिन चार पाँच छ महिना लागेर अनि स्कुल भवन भयो अनि त्यसपछि अर्को कम्युनिटी बिल्डिङ बनाउँदैछन् जो हाम्रो भोलन्टियरहरू बस्नुहुन्छ उहाँहरूको लागि कम्युनिटी बिल्डिङ त्यहाँ भयो अनि यसको लागि चाहिँ जो जो गाउँमा बस्नुहुन्छ काम गर्नुहुन्छ उहाँले 25% चाहिँ कम्पलसरी अनुदान त्यो गर्नुहुन्छ हाम्रो सोच चाहिँ अब आफ्नो पसिना पनि केही भएन उहाँहरूलाई पनि धेरै माया हुन्छ गाउँमा जस्तो बाहिरबाट पैसा आएको र आफ्नो पसिना अब फरक पर्छ अझ माया गर्नुहुन्छ भनेर
66 सालमा स्थापना भएको यो फाउन्डेसनले अहिलेसम्मको 71 सालमा अन्तिमसम्म आउँदाखेरिको सबैभन्दा महत्वपूर्ण र सक्सेस भएको काम भन्दाखेरि के भन्नुहुन्छ
भनौँ न भवनहरू निर्माणाधीन छन् अनि अब अहिले हामीले 2059 सालबाट 2012बाट त्यहाँ स्वास्थ्य केन्द्र यो सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन ल्याइरहेको छौँ त्यसमा अब दुईजना हुनुहुन्छ एकजना फार्मासिस्ट हुनुहुन्छ एकजना बहिनी अनि एकजना भाइ उहाँ चाहिँ त्यहाँ दुईजनाले चाहिँ प्राथमिक उपचार लिइराख्नु भएको छ अनि बेला बेला हाम्रो यो जापानबाट फ्रान्सबाट डक्टरहरू आउनुहुन्छ अनि उहाँहरूले चाहिँ त्यो हेल्थ सेयर चलाउनुहुन्छ त्यसपछि यो झुम्लाबाङ मात्रै नभएर यो वरिपरि अब जो जो आउनुहुन्छ उहाँ सबैको उपचार हुन्छ त्यहाँ दुर्गम गाउँ अब 4-5 घन्टा हिँडेर आउनुहुन्छ कतिपय
यो कार्यक्रम सुनेर अनि खसखस.com का श्रोताहरूले संसारभरिका श्रोताहरूले तपाईँको फाउन्डेसनलाई अनलाइनबाट पर बसेर टाढाबाट सहयोग गर्नु पर्यो भने कसरी सहयोग गर्नु
त्यहाँ चाहिँ हामीले चाहिँ जेबिएफ नेपाल jbf_nepal.org भन्ने छ हाम्रो वेबसाइट त्यहाँनिर हामीले अब पेपलबाट राखेका छौँ अनि क्रेडिट कार्डबाट सहयोग गर्न सक्नुहुन्छ अथवा जहाँ मलाई नै सम्पर्क गरेर मेरो चाहिँ फेसबुकमा भयो पद्मा लिङ्खा मगर छ यहाँबाट पनि जानकारी दिन सक्नुहुन्छ
म एकछिन श्रोताहरूलाई आह्वान गरिहालौ श्रोताहरू तपाईँहरूले सुनिहाल्नुभयो पद्मा लिङ्खा मगरजीको पुण्य कार्य उहाँको नजर एल्बमबाट उठेका सम्पूर्ण पैसा झुम्लाबाङ फाउन्डेसनको लागि जाने भएको र तपाईँहरूले पनि झुम्लाबाङ फाउन्डेसनको लागि जहाँ बसेर जहाँबाट पनि जसरी पनि सहयोग गर्न सक्नुहुन्छ भने
jbf-nepal.org
त्यसमा गएर तपाईँहरूले सक्दो अनुदान दिन सक्नुहुन्छ र गीत उहाँको नजरका एल्बमका गीत सुन्नको लागि bindidashini.com को वेबसाइटमा पनि जान सक्नुहुन्छ र khasra.com ले पनि चाँडै सुनाउने प्रयत्न गर्नेछ अब हाम्रो यो भयो हाम्रो अनुरोध श्रोताहरूप्रति हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौं जुम्लाबाङ फाउन्डेसनको लागि हामीले श्रोताहरूलाई आह्वान गरिहाल्यौं, तैपनि तपाईँको भनौँ न श्रोताहरूलाई हाम्रा श्रोताहरूलाई विशेष केही भन्न चाहनुहुन्छ?
हजुर, मैले एउटा सानो कुरा छुटाएँ यो अगाडि, माफ गर्नुहोला। यो हाम्रो इन्कम सोर्स भन्नुभएको थियो, यसमा चाहिँ त्यहाँबाट जति पनि बाहिर जानुभएको छ विदेशमा, उहाँहरूले चाहिँ वार्षिक रूपमा एउटा पैसा चाहिँ उठाउनुहुन्छ, हामी उठाउँछौँ। जो जो हुनुहुन्छ यो खाडीतिर जानुभएको छ, कोही जता जता हुनुहुन्छ, अब जति नसक्ने भए पनि वर्षको 5,000 चाहिँ उहाँहरूले उठाइराख्नु भएको छ सबैले। अब त्यो पनि हो, हामी त्यो दुईवटा स्टाफ भयो, अनि उहाँहरूलाई तलब खुवाउने, त्यसपछि एकजना उहाँ हुनुहुन्छ फिल्ड कोअर्डिनेटर हुनुहुन्छ, उहाँलाई भयो अनि काठमाडौँमा। यसरी हामीले चाहिँ खर्चहरू यसरी जुटाइरहेको छौँ गाउँकै मान्छे, त्यसपछि अब जो जसले सहयोग गर्न चाहनुहुन्छ त्यहाँबाट चाहिँ हामीले तलब खुवाइराखेको छौँ। हजुर, धन्यवाद दाजु। अब यो चाहिँ अब एउटा उदाहरणीय काम गरेर नमुना गाउँ बनाउने हाम्रो चाहिँ जुन लक्ष्य छ, यो जुम्लाबाङको लागि मात्रै नभएर सम्पूर्ण हाम्रो नेपालभरिको दुर्गम गाउँहरूलाई काम लाग्ने कुरा हो। अनि जस्तै कसैले पनि चाहनुहुन्छ भने, गाउँमा इनिसिएटिभ लिन चाहनुहुन्छ भने, तपाईँ गाउँमा हुनुहुन्न भने पनि अब गाउँमै हुनुपर्छ भन्ने छैन अहिले। अब हामी जसरी पनि जहाँ बसेर पनि गर्न सक्छौँ आफूले सकेको कुरा, अनि गाउँमा गाउँको मान्छेलाई चाहिँ इनिसिएटिभ लिन लगाएर हामी बाहिरबाट गर्न सक्छौँ, हामी पनि त्यसै गरिरहेको छौँ। अब सबैले लागिराख्नु भएको छ गाउँमा त्यस्तै, अनि हामी चाहिँ सहकार्य गर्न सक्छौँ। त्यसमा चाहिँ अब उहाँ दुर्गम गाउँमा अब कसरी गर्ने भने हामीसँग डक्टर कन्ट्याक्टमा हुनुहुन्छ, अनि अब हाम्रो 3 नानीहरू जेटिए पढ्दैछन् अहिले छात्रवृत्तिमा, जेबिएसकै छात्रवृत्तिमा। अब 5 उनीहरू पछि कोर्स गरिसकेपछि 4-5 गाउँको काम गर्ने गरी, अब उहाँ नानीहरू अब दक्ष भइसकेपछि नानीहरूले सहयोग गर्न सक्छन्। अब जसरी हुन्छ जहाँ हुन्छ, अब हामी
मिडियाले चाहिँ कसरी सहयोग गरोस् जस्तो लाग्छ तपाईँलाई?
मिडियाले त अब यसरी नै हजुरले जसरी गरिराख्नु भएको छ एकदम हामी आभारी छौँ। खसखस.com हजुर, खसखस.com प्रति अब हामीले चाहिँ अब हाम्रो गाउँलाई मात्रै बनाऊ है नभनेर, अब सबै नेपालमा धेरै दुर्गम गाउँ छ, गाउँ गाउँको विकास भयो भने देशको विकास हुन्छ। अब हामीले अब सरकारले यो गरेन ऊ गरेन भनेर गाली मात्रै गर्नुभन्दाखेरि अब कति गर्ने गाली होइन, अब हुँदैन हामीले गाली गरेर मात्रै। तर सरकार जुनसुकै ठाउँमा पुग्न सक्दैन भने हामी त जहाँ छौँ हामी त त्यहाँ त अवश्य पुग्न सक्छौँ। हामी जन्मेको ठाउँ हामी अवश्य पुग्न सक्छौँ। यसमा चाहिँ हामी त्यहाँ गएर इनिसिएटिभ लियौँ भने चाहिँ पछि अब सरकारले पनि पछि पछि अब के हामीले गर्न थालेपछि अब आशा पनि गरेको छौँ अब कि पछाडि होला कि भनेर। तर अब आशै मात्रै गएर भएन, सबभन्दा त हामी आफै गर्नु पर्यो। सबैजना यसरी लाग्नुहोस्, जो सहरको हुनुहुन्छ गाउँलाई सहयोग गर्नुहोस्। जो गाउँमा हामी जस्तै गाउँमा जन्मेको छौँ, आफ्नो गाउँलाई हेरौँ, अनि आफ्नो आफ्नो गाउँलाई सबैले हेऱ्यौँ भने त हरेक गाउँमा विकास नहुने कुरै छैन।
तपाईँको यही उच्च विचारबाट प्रभावित भएर र तपाईँको नजरमा भएका गीतहरू सुनेर प्रभावित भएर नै हामीले तपाईँसँग सम्पर्क राखेका हौ। र सबैभन्दा पहिला अझ पनि के भने, तपाईँको उत्कृष्ट गीत संगीतको त्यो एल्बमको साथसाथै त्यसबाट जति पैसा उठेको छ त्यो झुम्ला बाहुनको लागि भने, जुन फाउन्डेसनको लागि तपाईँले भनेर एउटा पुण्य काम गर्नुभएको छ, त्यसबाट प्रभावित भएर हामीले तपाईँसँग सम्पर्क गरेका हौ। तपाईँको यो पुण्य कार्यले सफलता पाओस्, यसमा बढीभन्दा बढी हात सहयोगहरू तपाईँले पाउनुहोस्, र यसको सिको अरू गाउँले पनि हरूले पनि गरून्, नेपालका सबैले सरकारको मुख नताइकन, यो हाम्रो शुभकामना छ तपाईँलाई। अन्त्यमा तपाईँका आउँदो एल्बम संग्रह जे जति आउँछ त्यसमा पनि गीत यात्रा तपाईँका सफल यात्राहरू सफल रहन् भन्ने हाम्रो शुभकामना व्यक्त गर्दै अन्त्यमा हामी यो गीत बजाएर बिदा माग्छौं।
धन्यवाद दाजु, हजुर लगायत खसखस परिवारलाई, यो हाम्रो दुई शब्द राख्ने हाम्रो संस्थाको तर्फबाट अनि मेरो साहित्यिक तर्फबाट केही कुराहरू राख्न पाएँ, सुनाउन पाएँ, धेरै धेरै खुसी लाग्यो। धन्यवाद दाजु।
हस् धन्यवाद।
जब मेरो आँखा जुझे तिमी संग मुटु भरी फैलिए थियो मुटु भरी फैलिए थियो आएको तरंग
भरी फैलिए थियो